नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। दक्षिण आन्द्र सागरमा यात्रा गरिरहेको एउटा जहाजमा केही यात्रुमा पुष्टि भएको हान्ता भाइरसको संक्रमणको विषय अहिले विश्व जनस्वास्थ्यमा ठूलो चिन्ताको विषयका रूपमा देखिएको छ। 1978 दक्षिण कोरियामा पहिलो पटक पहिचान भएको हान्ता भाइरस जुनसुकै समयमा विश्वव्यापी स्वास्थ्य चुनौती बन्न सक्ने एक अत्यन्तै घातक भाइरस भएको जनस्वास्थ्य विज्ञहरूको भनाइ छ। मुख्यतया मुसाजन्य जीवहरूबाट मानिसमा सर्ने यो भाइरसले संक्रमण भएमा फोक्सो र मुटुमा गम्भीर असर पुर्याउने र 50% भन्दा बढ़ी यसको मृत्युदर भएको जनस्वास्थ्य विज्ञहरूको चेतावनीपछि विश्वभरि नै चर्चा र चिन्ताको विषय भएको छ। त्यसै गरी अफ्रिकी मुलुक कंगोमा तीव्र रूपमा फैलिरहेको इबोला भाइरस छिमेकी युगाण्डा तथा आसपासमा पनि पुगेपछि अन्य देशहरूलाई प्रभावित पार्न सक्ने जोखिम बढ़ेपछि विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले सार्वजनिक स्वास्थ्य आपतकालको घोषणा गरेको छ। हान्ता र इबोला भाइरस, यसको जोखिम, नेपाल वा नेपालीसम्म फैलावटको सम्भावना, जोगिने उपाय लगायतबारे आजको अन्तरसंवादमा कुराकानी गर्नेछौ। वरिष्ठ सरूवारोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन कुराकानीमा हामीसँग प्रत्यक्ष सम्पर्कमा जोड़िनु भएको छ। डाक्टर साहब,
हेलो,
हजुर, स्वागत छ यहाँलाई।
धन्यवाद
हजुर। यो अब हान्ता भाइरसको जुन संक्रमणको जोखिमको कुरा अहिले आइरहेको छ, मूलत यसको अहिले पछिल्लो अवस्था कस्तो छ?
हान्ता भाइरसको चाहिँ जुन अहिले पछिल्लो समयमा कोसिपमा आउटब्रेक भयो, त्यसपछि यो अलिकति विश्व तरङ्गित भएको अवस्था छ। यसको कारण के थियो भन्दाखेरि, यो हान्ता भाइरस चाहिँ जुन तरिकाले कोसिपभित्र धेरै मानिस संक्रमित बनायो र मृत्युभन्दा त अब झन्डै 50% थियो, तर जुटभित्र जसरी मान्छेहरू धेरै बिरामी भए, यो त्यति सहज अथवा सहयोग देखिँदैन। र धेरैले के सोचिरहेको छ भन्दाखेरि, सम्भवतः हान्ता भाइरस, अब यहाँ हान्ता भाइरस भन्ने बित्तिकै दुई प्रकारको हान्ता भाइरसको बारेमा हामी बढी चर्चा गर्छौँ। दुई प्रकारको हान्ता भाइरस भनेको, एउटा जुन अहिले देखेको छ त्यो अमेरिकी महाद्वीपमा पाइने हान्ता भाइरसको प्रजातिको कारणले भइरहेको देखिन्छ। त्यसमा पनि आन्देस जातको प्रजातिको हान्ता भाइरस, अब यो प्रजातिको हान्ता भाइरस चाहिँ केही हदसम्ममा अब यो लिमिटेड भन्छ हामीले, लिमिटेड ट्रान्समिसन मानिसबाट मानिसमा भन्ने गरेको थियो, तर जुन अहिले देखेको छ त्यो चाहिँ एउटा भनौँ अब त्यो दर्जनै मान्छे संक्रमित भएको छ। यो कसरी भयो होला, किन भन्दाखेरि एकजना पो संक्रमित हुन्छ, त्यो संक्रमित भउँदैमा सबैजना फेरि त्यत्रोजना दर्जनौ मान्छेहरू संक्रमित कसरी भयो होला? अब आफ्नो एकदम भनौँ पार्टनर या आफ्नो आफन्त त सँगै बस्दा होला, तर यहाँ चाहिँ अरू विभिन्न देशका भनौँ संक्रमित भएको कुराहरू छ र यसले धेरै अनेकौँ प्रश्नहरू चाहिँ खडा गरेको छ। र यति घातक मानिएको जुन संक्रामकहरू छ, यो मानिसबाट मानिसमा सजिलो सहने हो भने, अब मैले चाहिँ भौगोलिक दृष्टिकोणले यो अमेरिकी माध्यम मात्र पाइन्छ, त्यही कारणले त्यता मात्र छ, डराउनै पर्दैन, हाम्रोमा मुसै छैन त्यो फैलाउने भनेर चुपचाप बस्ने अवस्था रह्यो। अब यो धन्यधन्यै विश्वव्यापी भ्रमण जान सक्ने सम्भावना र यो मानिमा कि संक्रमित रह्यो भने सो व्यक्ति कुनै पनि देशमा हवाई मार्ग या कुनै पनि मार्गबाट पुग्यो भने उसले जोलाई पनि सार्न सक्ने भयो। अब त्यो कारणले गर्दाखेरि यहाँनिर अलिकति चिन्ताको विषय बनेको हो। यद्यपि यो कुरा गर्दै गर्दा अब नेपाल न्यून जोखिममा भन्न सकिन्छ, अब यसको मतलब यो होइन एसियामा छैन भन्ने कुरा। अब म अर्को हान्ता भाइरसको कुरा गर्दैछु जुन एसियामा र युरोपमा देखिने गर्दछु। एसिया र युरोपमा, एसियामा चाहिँ विशेष गरेर चीन, दक्षिण कोरिया, जापान जस्ता देशहरूमा नदेखेको होइन, यो विगतदेखि देखिँदै आइरहेको हो। मलाई त यो पनि राम्रोसँग थाहा छ कि दक्षिण कोरियाको मैले नाम लिइरहेँ, त्यहाँ हाम्रा नेपाली दाजुभाइ हजारौँ रोजगारको सिलसिलामा जानुहुन्छ। मसँग एकजना व्यक्तिको कुराकानी भएको थियो, सायद केही कोभिडको महामारीभन्दा अगाडिको कुरा जस्तो लाग्छ मलाई। उहाँ चाहिँ हान्ता भाइरस संक्रमित भएर केही दिन बिरामी भएर उपचार गरेर फर्केको भन्ने कुरा मसँग गर्नुभएको थियो र मलाई रिपोर्ट देखाइरहेको थियो। भनेको अब एसियाली मुलुकमा पनि छ, अब त्यो एसियाली मुलुकमा देखिने हान्ता भाइरस र अमेरिकी महाद्वीपमा पाइने एन्टिभाइरसमा चाहिँ मृत्युदरमा अलिकति फरक छ. अब एसियामा पाइनेको मृत्युदर अलिक कम छ, त्यो भन्दै अप टु 15% भन्ने गरिन्छ भने यता अमेरिकी महाद्वीपमा पाइनेको चाहिँ अघि हामीले कुरा गरेर झन्डै 50% त्यहाँको उच्च छ. र यो अमेरिकी महाद्वीपमा पाउनेले विशेष गरेर फोक्सो लाई प्रभावित गर्छ भने यता जुन एसियामा पाउने जुन एन्टिभाइरस छ त्यसले विशेष गरेर किडनीलाई समस्या पार्छ. यो दुईटा लक्षण अथवा दुईटा जुन अङ्गमा प्रभावित पार्नेको आधारमा चाहिँ यसलाई नामकरण गरिएको देखिन्छ. मैले अघि भने जस्तै अमेरिकीमा पाइने जुन एन्टिभाइरस छ, एन्टिभाइरस पुल्मोनरी सिन्ड्रोम अघि मैले भने होइन फोक्सोमा समस्या आउने, अहिले जुन क्रुज सिपमा देखेको छ यो त्यही भाइरस नै हो. त्यसको प्रजाति मध्येमा आन्द्रेस प्रजातिको अघि हामी चर्चा गरिहाल्यौँ भने अघि मैले यतातिर एसियातिरको कुरा गरेँ, त्यसले विशेष गरेर किडनीमा समस्या ल्याउँछ, रक्तस्राव गराउँछ, त्यसले गर्दाखेरि चाहिँ हेमोरेजिक फिभर विथ रेनो सिन्ड्रम भनेर नाम दिएको छ. तसर्थ यसरी सरसर्ती हेर्दाखेरि यो दुईवटा भाइरस विशेष गरेर अब यो भाइरस पनि एन्टिभाइरसको विभिन्न उप प्रजातिहरू छन्, तर ती भाइरसहरूमध्येमा यो दुईवटा विशेष छ र यो दुईवटा विशेष पनि विशेष गरेर भौगोलिक अवस्था अनुसार र यसको जुन स्वास्थ्यमा पार्ने प्रभावको आधारमा दुई भागमा विशेष गरेर बाँडेको छ. तसर्थ एउटा अमेरिकी महाद्वीपमा भयो, अर्को एसिया युरोप भन्ने छ, विशेष गरी एसियामा चिन र दक्षिण कोरियामा वर्षेनी सयौँ मानिस संक्रमित भएको तथ्याङ्कहरू हामीले देख्न पाउँदछौँ.
अब अहिलेको चाहिँ चुनौती भनेको यसको जुन संक्रामक अवस्था छ र यसको जुन जोखिम छ मृत्युदरको सन्दर्भ पनि छ, र अब यो जस्तो यो यस्ता खालका भाइरसहरू चाहिँ कुन परिस्थितिमा कसरी आक्रामक हुन्छन्, जबकि पटक पटक देखिएको सन्दर्भ हो होइन, अब यसले चाहिँ ठ्याक्कै आक्रामक अवस्था लिने सम्भावनाको कुरा अथवा यो संक्रमण चाहिँ बढीभन्दा बढी चाहिँ तीव्र गतिमा फैलिने कारणहरू यस्तो के हुन्छ, यसका कस्ता खालका अनुसन्धानका प्रतिवेदनहरू छन् यसका बारेमा?
यो नै सान्दर्भिक प्रश्न हो, खास गरी हिजोसम्म थिएन किन हामी बेकारमा यो बारेमा चिन्ता लिने भनेर बस्नु नै हामी गलत हुन्छ. अब मैले सुरुमा पनि कुराकानीमा मैले भनेको थिएँ कि आन्देस प्रजातिको जुन अहिले क्रोचसिपमा देखियो र त्यो आफैमा अलिक अस्वाभाविक अनि अलिक बढी संक्रामक हो कि भन्ने कुराहरू आएको छ. यद्यपि अब यो डब्ल्युएचओले पछि अनुसन्धान गरेर रिपोर्टहरू तयार पार्ला, तर त्यही एउटा प्रश्न त खडा गर्यो, कुनै समयमा हामीले यो लिमिटेड भनेको अब एक दुईजनालाई सर्ला या दुई चारजनालाई, त्यो पनि एकदमै सँगै सबै बसिरहेकोलाई सर्ला भन्दै गर्दाखेरि त्यहाँ अब भनौँ धेरै व्यक्तिहरू संक्रमित भएको भन्ने कुराहरू आएको छ यो मानेमा. तर अब भाइरसको एउटा यो जुन नेचर छ भनौँ या त्यो समयक्रममा चाहिँ के हुन्छ भन्दाखेरि स्वाभाविक रूपमा यो जेनेटिकल म्युटेसन हुन्छ, भन्नाले उत्परिवर्तन भन्छ हामीले जिनमा, यो खालको चाहिँ देखिन्छ. अनि यसमा चाहिँ अब सधैँभरि त्यो भाइरस सधैँ अब एकदम संक्रामक हुने घातकै हुने भन्ने जरुरी त होइन, तैले कहिलेकाहीँ त त्योभन्दा पनि कमजोर हुन्छ. त्यो ज्वलन्त उदाहरण हामीले कोभिडमा देख्यौँ, भेरिएन्टहरू चेन्ज हुँदा जिनमा उत्परिवर्तन हुँदाखेरि कहिले अत्यन्तै कडा भएर धेरै मान्छेलाई मार्ने, कहिले चाहिँ अलिक कम, कहिले एकदम संक्रामक देखिने, कहिले चाहिँ कम संक्रामक, यो हामीले प्रत्यक्ष रूपमा कोभिडको बेलामा देखेकै हो. अहिले पछिल्लो समयमा कङ्गोमा फैलिएको जुन इबोलाको प्रजाति छ त्यो पनि अलिक दुर्लभै भनौँ, अरू प्रजातिभन्दा कमै घातक अथवा कम संक्रामक देखिएको थियो, तर अहिले अलिकति अचम्मित पार्ने गरिकन त्यहाँ पनि यति छिटो बिजुली गतिमा फैलेको छ कि सम्भवतः एकदम चिन्ताको विषय बनाएको छ भने जस्तै विभिन्न यो उदाहरण मैले दिएँ. त्यसले गर्दाखेरि यसमा चाहिँ सम्भवतः पहिलो कुरो अब यो क्लाइमेट चेन्जको कुरा आउँछ, त्यसपछि त्यसैमा उसको जिनको परिवर्तनको कुराहरू छन् र मानिसको जुन आवत जावत छ त्यसले चाहिँ फैलाउनलाई पहिलाभन्दा झन् सहज बनाएको छ. समग्रमा चाहिँ अलिक घातक हुने संक्रामक हुनेमा चाहिँ विशेष गरेर उसकै त्यही भाइरसकै जिनमा हुन सक्ने सम्भावित जिनको परिवर्तनको कारणले चाहिँ अलिक बढी जिम्मेवार चाहिँ ठहर हुन्छ हामी सक्दछौँ.
अब आजको दिनमा हामीले यो चर्चा गरिरहँदा यसको हामी कहाँसम्म या नेपालमा अघि यहाँले एउटा दक्षिण कोरियाको नेपालीको बारेमा भन्नुभयो, नेपालीसम्म नेपालसम्म आइपुग्न सक्ने जोखिम कति छ र त्यसमा अब कसरी जुगिने भन्ने कुरा नै प्रमुख चाहिँ विषय हो। अब यहाँ के सल्लाह दिनुहुन्छ?
अब यो अब नेपालमा ट्राभल एडभाइजरी जुन एउटा सूचना दिने अलिकति चलन छैन, खास गरी हामी कुनै पनि देशमा रोजगारको सिलसिलामा जाँदैछौँ भने त्यो देशमा कुन जुन कुन संक्रामक रोगहरू फैलिरहेको छ भन्ने कुरा जानकारीहरू कमै दिने गर्छौँ, अथवा नसर्ने रोगहरूमा पनि जस्तै हामीले धेरै सुन्छौँ अब यो जुन मध्य पूर्वी देशहरूमा जाँदा किडनी फेल भएको भन्ने कुराहरू छ जुन त्यति बाहिर चर्चामा आउँदैन, त्यो त्यस्तो खालको अवस्थाहरू छ, त्यो हामीले अब जानकारी दिनुपर्ने जस्तो लाग्छ। अनि विदेश गएपछि अब त्यो रोजगारीको सिलसिलामा होस् वा भ्रमणको सिलसिलामा होस् या कोही कसैलाई भेट्ने अभिप्रायले होस् गयो भने चाहिँ ती ठाउँहरूबाट फर्केर आउँदा संक्रमण हुने सम्भावना को बारेमा धेरैलाई कमलाई थाहा छ। अब मिडल इस्टमा पनि अब मिडल इस्ट रेस्पिरेटरी यो सिन्ड्रम भन्ने छ, यो पनि घातक मानिन्छ, तर अब यो श्वास प्रचार सम्बन्धी अब मलाई जहाँसम्म लाग्छ त्यहाँ हजारौँ अब मानिसहरू काम गर्नुहुन्छ नेपालीहरू, तर सायद थाहा छैन अब अहिलेसम्म हामीले कहिले परीक्षण पनि गर्दैन नेपालमा, अब परीक्षण नगरेपछि छैन भने सकिएको अब यो अलिक सजिलो छ भाषा पनि, अब त्यो कारणले गर्दाखेरि हामीले जानकारी लिनैपर्छ। अब पक्कै पनि यो जुन अहिले क्रुज सिपमा देखेको आन्द्रेस जातको जुन प्रजाति छ फैलाउने जुन मुसा छ पक्कै पनि नेपालमा नहोला, तर त्यहाँ छैन यहाँ नेपालमा छैन भन्नेमा चाहिँ जुन एउटा प्रश्न खडा गर्दै मानिसबाट मानिसमा कतै सरिरहेको सजिलै पहिलाभन्दा सरेको त होइन भनेर जुन मैले सुरुमा पनि एउटा प्रश्न उठाएको थिएँ, यस्तै प्रश्न मैले मात्र उठाएँ होइन विश्वभरको उत्कृष्ट वैज्ञानिकहरूले पनि यही कुरालाई मध्यनजर गरेर अध्ययन गरिरहेको अवस्था छ। त्यो भएको हुनाले चाहिँ अब त्यहाँ देखिएको भाइरस पनि अब एसिया र दक्षिण सरी एसिया र यो अमेरिकी महादेश भनेर छुट्याउने है अनि त्यहाँ हो भनेर भन्ने अवस्था पनि नरहेछ, त्यो कतैबाट कोही पनि व्यक्तिले संक्रमण ल्याउन सक्ने सम्भावनालाई हामीले नकार्न सकिँदैनौँ, तर त्यो अब जोखिम सम्भवतः अहिलेको लागि एकदमै न्यून नै होला, तर जिरो अथवा शून्य नै हुन्छ भन्ने जरुरी चाहिँ छैन। र स्वयं नेपालमा पनि मुसाको अब उपलब्धता भनौँ अब यत्र तत्र जताततै छ, नेपालमा पनि मुसा नभएको होइन, भारतमा पनि मुसा नभएको होइन, हाम्रो खुल्ला सिमाना छ, अनि मुसा भएपछि हामीले सबैलाई अहिले अब केही हदसम्म जानकारी भइसकेको होला एन्टिभाइरस मुसा संक्रमित मुसा कारणले हुन्छ, मुसा आफैमा अब त्यो लक्षण देखिँदैन तर उसले उसको दिशा पिसाब रियालको सम्पर्कमा आयो भने संक्रमित हुने भयो, अनि अब हामीहरूकोमा त अब अन्न भण्डारणको कुराहरू छ त्यहाँ हामी त्यति व्यवस्थित गर्दैनौँ, त्यस्तो ठाउँमा धेरै मुसाहरू आउजाउ गरेको गर्ने गरेको अहिले सुनिराख्नुभएका दाजुभाइ दिदीबहिनीलाई पनि थाहा होला, अनि अनि त्यति मात्र होइन अन्न अनाज राख्ने ठाउँ मात्र होइन अहिले त अब जस्तो उदाहरणको लागि काठमाडौँमा घर घरमा पनि मुसाहरू दौडिरहन्छ पसलहरूमा पनि देख्छौँ हामीले, त्यस्तो दिशा पिसाबको सम्पर्कमा आउने सम्भावना कुनै कारणले गर्दाखेरि जोखिम रहिने रहेछ, र त्यो कारणले गर्दाखेरि एसियामा पाउने जुन एन्टिभाइरसको कुरा मैले गरेँ त्यो त्यसको सम्भावना रहन्छ। अब यो एसियातिर पाउने एन्टिभाइरस चाहिँ मानिसबाट मानिसमा सरेको भन्ने कुरा आजको मितिमा म बोलिराख्दा त अब त्यो कतै पढ्न पाइँदैन, त्यसले गर्दाखेरि मुसाकै दिशा पिसाब र रियालको सम्पर्कको कुरा यहाँ आउँछ जुन हामीले क्रुज सिपमा फैलेको कुरासँग त्यो अलिक फरक भयो मानिसहरू मानिसहरू सर्ने भयो, तर एउटा अलिकति राम्रो पक्ष भनेको अहिलेसम्मको आजको मितिसम्म चाहिँ त्यो देखेको पाइएको या वैज्ञानिक रूपमा पुष्टि भएको चाहिँ छैन, तर मुसा चाहिँ सँगको दिशा पिसाबको सम्पर्कमा आउने सम्भावना चाहिँ मैले चाहिँ देख्छु, त्यसले गर्दाखेरि नेपालमा एन्टिभाइरस त्यहाँको एन्टिभाइरस भने कि एसियामा पाउने एन्टिभाइरसको चाहिँ जुन रक्तस्राव र यो जुन किडनीमा समस्या ल्याउने भन्ने जुन मैले सुरुमा दुईटा मध्येमा एउटा वर्णन गरेँ हो त्यसको जोखिम चाहिँ नेपालमा छैन भन्ने चाहिँ मिल्दैन।
हामी अन्तर्संवादमा छौं दक्षिण आन्ध्र सागरमा यात्रा गरिरहेको एउटा जहाजमा केही यात्रुमा पुष्टि भएको हान्ता भाइरसको संक्रमणको विषय अहिले विश्व जनस्वास्थ्यमा ठूलो चिन्ताको विषयका रूपमा देखिएको छ, जहाँ तीनजनाको मृत्यु भयो, पाँचजना बिरामी परे र संयौंमा त्यो शंकास्पद संक्रमणको विषय अहिले अनुसन्धानका क्रममा छ। त्यसै गरी दक्षिण अफ्रिकी मुलुक कंगोमा तीव्र रूपमा फैलिरहेको इबोला भाइरस छिमेकी देश युगाण्डा तथा आसपासमा पनि पुगेको छ, जसका कारणले विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले सार्वजनिक स्वास्थ्य आपतकालका रूपमा घोषणा गरेको छ। यसको नेपाल सम्बन्ध अथवा हामी कहाँ आउन सक्ने सम्भावना, चुनौती, जोखिममा हामीले के कसरी यसबाट बच्न सक्छौं लगायतका विषयमा कुराकानी गरिरहेका छौं। हामीसँग हुनुहुन्छ वरिष्ठ चर्मा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन। अब जस्तो यहाँले पनि अघि अलिकति संकेत गरिसक्नुभयो इबोलाको विषय जुन छ, अब यो पनि एउटा विश्व जनस्वास्थ्यका लागि चिन्ताको जोखिमको विषयका रूपमा देखिएको छ। अब त्यसको नेपाल सम्बन्धको चर्चा पनि गर्नुपर्ने हुन्छ र अब जोगिन अब के गर्ने भन्ने उपायबारे पनि छलफल पक्कै पनि आवश्यक छ। अहिले
इबोलाको अझ यसको अहिले यसो हेर्ने हो भने, प्रकृति हेर्ने हो भने विगतमा लगभग दुई पटक देखेको देखिन्छ। अब यो अनुसन्धान लेखहरू पढ्दा 2007-2012 यो इबोला भाइरसको जुन प्रजातिहरू मध्येमा अलिक कम घातक मानिँदै आएको थियो, कम घातक भने तापनि यसको मृत्युदर उच्च नै हो, 25-40% भन्ने गरिन्छ। बन्जी बन्जियो भाइरसको नामले यसलाई चिन्ने गर्दछौँ। यो अघिल्लो सन् 2014-15 आउटब्रेक हुँदाको जस्तो अब कडा त होइन भनिन्थ्यो, तर अहिले यो अचानक एउटा आउटब्रेकको रूपमा देखेको छ र धेरै मानिसहरू एकदमै डराएको अवस्था छ, किनभने कति छिटो यो फैलियो भन्ने कुरामा स्वयं डब्ल्युएचओ पनि अलिक चकित पनि परेको छ। हुन त यसमा एउटा कुरा चाहिँ कारण चाहिँ भन्न सकिन्छ, अलिकति ढिलो डायग्नोसिस भयो भन्ने कुराहरू छ, यसको कारण छ। फेरि त्यसमा पनि अब इबोला हो कि भनेर शङ्का गर्दै गर्दाखेरि जुन परीक्षण गर्छ, परीक्षण चाहिँ जुन टेस्टहरू हुन्छ त्यो विगतमा फैलिँदै आएको जायर इबोला भाइरस विरुद्धको टेस्ट थियो। त्यसले मैले पढे अनुसार चाहिँ टेस्टको लागि पठाउँदाखेरि कोही व्यक्ति मृत्यु भएर त्यसको लागि चाहिँ टेस्टहरू नमुनाहरू पठाउँदाखेरि नेगेटिभ आयो भन्ने कुराहरू छ। त्यसपछि उनीहरूले मलेरिया या अरू कुनै विभिन्न रोगहरूको चाहिँ शङ्का गरेको रहेछ भन्ने बुझिन्छ। अब एकदमै त्यति साह्रो नदेखिने र यो भाइरसको विरुद्धमा जुन परीक्षण गर्ने जुन किट छ र सँगसँगै अब उपचार गर्ने कुरा त झन् भएन, अब जस्तो भ्याक्सिन वा औषधिको लागि योभन्दा अगाडिको जुन एउटा फैलेको जायर इबोला भाइरस छ त्यसको विरुद्ध त धेरै यो आक्रामक रूपमा अनुसन्धान भयो, भ्याक्सिन बन्यो, तर यो त अब केही होइन। अघि हामी सुरुमा भन्यो किन यस्तो हुन्छ आक्रामक एकदमै घातक भनेर अघि प्रश्न गर्नुभएको थियो, त्यो कुरा यहाँनिर आएर चाहिँ अर्को पनि जोडिन्छ। यो बन्जीपुन्जी यो भाइरस चाहिँ किन यति साह्रो एकदम तीव्र गतिमा फैलेको होला, अब मानिसको मृत्यु त गराउँछ, धेरै संख्या संक्रमित भयो भने त अब प्रतिशत भले अर्को भाइरसको प्रजातिभन्दा कम भए तापनि संख्यात्मक रूपमा त बढ्ने भयो, प्रतिशतको रूपमा त्यही रहे पनि। यसले गर्दाखेरि एउटा चिन्ताको विषय एकदम बनाएको छ। अब इबोला भाइरसको इतिहास अलिकति मैले सम्झिँदाखेरि म त्यो बेलामा टेकुमा थिएँ जुन बेलामा सन् 2014-15-16 अफ्रिकी महादेशमा हजारौँ मानिसको मृत्यु गरेको थियो। त्यो बेलामा विश्व तरङ्गित हुँदाखेरि नेपाल नहुने त कुरै भएन, हामी पनि त्यो बेलामा तयारी अवस्थामा विभिन्न तयारीहरू गरेको मलाई अहिले पनि सम्झना छ। त्यो बेलामा एयरपोर्टमा हेल्थ डेस्क राखेको पनि मलाई अहिले पनि सम्झना छ। त्यसरी हामीले त्यो बेलामा एउटा अलिकति भनौँ डर क्लासलाई आउने हो कि भन्ने त्यो बिचमा पनि हामी तयारीमा थियौँ। तत्पश्चात अब कोभिडको अब सबैलाई जगजाहेर छ, हामीले त्यो पनि सामना गऱ्यौँ र अहिले फेरि जुन तरिकाले असाधारण रूपमा फैलिँदैछ त्यसको लागि पनि अब हामीले पनि हाम्रो तर्फबाट तयारी गर्नैपर्छ भन्ने मलाई लाग्दछ। र मैले फेरि पनि भने त्यो जुन तरिकाले इबोला फैलिरहेको छ त्यो अहिले अफ्रिकैभित्र सीमित हुन्छ कि त्यहाँबाट पनि बाहिर निक्लिन्छ भन्ने एउटा भय विश्वलाई नै छ। त्यो कारणले गर्दाखेरि विश्व भन्ने बित्तिकै नेपालले पनि व्यवस्था गर्नु हुँदैन भन्ने मलाई लाग्दछ। र अर्को कुरो चाहिँ अब किन त नेपालले पनि भौगोलिक रूपमा यति टाढा भन्ने कुरा यहाँ पनि आउँछ, यसको जुन सहने जुन तरिका छ यो एकदमै सहज छ, सहेर सहने भयो शरीरको तरल पदार्थ भने अहिले जुन मानिसको आवत जावत छ त्यो अब मैले सन् 2014-15 कुरा गरेँ, 16 कुरा गरेँ, जुन चाहिँ आजभन्दा 10 वर्ष अगाडिको कुरा, अब अहिले 10 वर्षमा धेरै परिवर्तन भइसकेको, मानिसको आवत जावत यति सहज सरल भइसकेको छ कि मानिसको आवत जावत एकदमै पहिलाभन्दा झन् बढी छ। मैले कहिलेकाहीँ देख्छु त्यहाँ येल्लो फिभर भ्याक्सिन भन्ने हुन्छ जुन चाहिँ अफ्रिकी महादेशमा जानको लागि विशेष गरेर लाउने गर्दछ, त्यसको जुन सङ्ख्या छ त्यो बढ्दो छ। यसले चाहिँ एउटा सङ्केतको साङ्केतिक रूपमा मैले के भन्न चाहेँ भन्दाखेरि त्यता जाने जुन मानिसहरू आउ जाउ गर्ने नेपालीहरू नै, अहिले विदेशीको कुरा गरेन हजुर, त्यो त थप भइहाल्यो, जानेको जुन सङ्ख्या छ त्यो बढेको देखिन्छ। यसले गर्दाखेरि यदि कोही व्यक्ति संक्रमित भएर नेपालसम्म आइयो भने त पक्कै पनि एउटा त्यसले ठुलो समस्या निम्ताउन सक्छ।
अझ
यो जुन जनघनत्व बढी भएको ठाउँमा त अब
डाक्टर साहब हजुर यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो वरिष्ठ सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन, हान्ता भाइरस र इबोला भाइरसका विषयमा अन्तर्सम्वादमा कुराकानी गर्नुहुँदै। प्राविधिक मित्र शंकर भण्डारीलाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु, नमस्कार।